just before I was going down to Burka to initiate the program. The students are the fifth year of Alimia in our full-time Darul Uloom. They study this tafsir of Tafsirul Jalaliyah. And in the third year, they study the translation of the Quran. These two, the translation of the Quran and along with the completion of Tafsir of Jalaliyah, this will of course form part of the Khatamat and the completions that are going to be taking place today. And incorporating these completions also, the completions will conclude to roughly over 100 khatams for today. This is indeed a great blessing also of Allah subhanahu wa ta'ala. Before our Hazrat Walid Ahmad Barakatuhum initiates the khatam, one point I would like to share with everyone from the many points that we have learned from our Hazrat Walid Ahmad Barakatuhum with regards to the Quranic speciality is this, that the Quran, it has three major hukuk and three major rights. The first right being the recitation of the Quran, that we recite the Quran in the manner in which the Quran was revealed with the tajweed. Secondly, we learn the Quran because it is the duty of every Muslim to have that much knowledge of the Quran which is necessary for him to, of course, offer his salah and offer his daily religious duties. And thirdly, understanding the meaning of the Quran and propagating the Quran. This third area is an area of great importance, that we understand the meaning of the Quran also. Understanding the meaning of the Quran is not something that we take lightly, in the sense that we learn the meaning of the Quran through our own avenues and our own way. Rather, we learn the meaning of the Quran through authentic sources. This is an alamiya, a great problem of our time, that we use the wrong sources in order to learn the Quran, to understand the Quran. Rather, we need to make sure that we always learn through authentic sources and make sure that the ulama who we are learning from, they are authentic, and the books they are teaching us or that we are learning from, they are authentic also. So these three areas we make sure that we bring into our lives: the recitation of the Quran, to learn the Quran, and to learn the meaning of the Quran along with propagating this. May Allah subhanahu wa ta'ala give us all the tawfiq.
الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، الله تعالى شأنه هنا اپنے کلام کو نازل فرمایا اور قیامت تک اس کی حفاظت کی ذمہ داری بھی خود اسی نے اٹھائی. إنا نحن نزلنا الذكر وإنا له لحافظون. بے شک ہم ہی نے ذکر کو یعنی قرآن مجید کو نازل کیا اور بے شک ہم ہی اس کی حفاظت کرنے والے ہیں. قرآن مجید اللہ تعالی شانہ کی کتاب ہے اور اللہ تعالی شانہ کا کلام ہے. اس کی سب سے بڑی دلیل اس کا اعجاز ہے. اعجاز کا معنی عاجز کر دینا. معجزہ کو معجزہ ہی اسی لیے کہتے ہیں کہ وہ دوسروں کو عاجز کر دیتا ہے. اللہ کا پیغمبر، اللہ کا نبی، اللہ کا رسول جب کسی معجزے کو اللہ تعالی شانہ کی مدد سے لوگوں کے سامنے ظاہر کرتا ہے تو اس کی طرف سے ایک تحدی اور ایک چیلنج ہوتا ہے کہ اگر میں بھی تمہارے جیسا ایک عام انسان ہی ہوں اور میں اگر اللہ کا نبی نہیں ہوں تو پھر کیا وجہ ہے کہ تم میں سے کوئی بھی وہ کام نہیں کر سکتا جو میں نے کر کے دکھایا؟ تو چاند کے دو ٹکڑے ہو گئے، یہ معجزہ ہے. یعنی ہمارے آقا صلی اللہ علیہ وآلہ وسلم کا یہ عمل، چاند کو انگلی کے اشارے سے دو ٹکڑے کر دینا، یہ تمام لوگوں کو عاجز کرنے والا ہے کہ تم بھی ایسا کر کے دکھاؤ. تو سب کہیں گے کہ ہم تو نہیں کر سکتے. تو معجزہ کا معنی ہے عاجز کرنے والی چیز. جب نبی کسی معجزے کو ظاہر کرتا ہے اللہ کی قدرت سے، ہاتھ نبی کا ہوتا ہے، قدرت اللہ کی ہوتی ہے، اسے معجزہ کہتے ہیں. وما رمیت اذ رمیت ولکن اللہ رما. غزوہ بدر کے موقع پر اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے مٹھی میں ریت لی اور ریت لے کر دشمنوں کی طرف اللہ کے حکم سے اس مٹھی پر ریت کو پھینک دیا. اور 1000 آدمی تھے. اب یہ ممکن نہیں ہے کہ کوئی انسان 1000 کی فوج کی طرف ایک مٹھی پر ریت پھینکے اور اس مٹھی میں ریت کے جو ذرات ہیں ان ذرات میں سے دشمن کی ہر آنکھ میں ایک ایک ذرہ پہنچ جائے. یہ نہیں ہو سکتا، یہ ممکن نہیں ہے، الا کہ اللہ کرے. تو ہاتھ نبی کا تھا، قدرت اللہ کی. ہر دشمن کی دو آنکھوں میں سے ہر آنکھ میں ایک ایک ذرہ پہنچ گیا ریت کا. تو اللہ تعالیٰ شانہ اس کا قرآن میں ذکر فرماتے ہیں، وما رمیت اذ رمیت، جب تم نے مٹھی پر ریت پھینکی تھی وہ آپ نے نہیں پھینکی تھی. وما رمیت اذ رمیت، جب آپ نے مٹھی پر ریت پھینکی تھی وہ آپ نے نہیں پھینکی تھی. ولکن اللہ رما، وہ تو اللہ نے پھینکی تھی، اسی لیے اتنی پریسائز تھی. تو ہاتھ اللہ، ہاتھ نبی کا، قدرت اللہ کی، یہ ہے معجزہ. اور چونکہ قدرت اللہ کی ہوتی ہے इसलिए नबी के हाथ से ऐसा अमल वजूद में आता है, ऐसा काम वजूद में आता है, ऐसी चीज वजूद में आती है कि उस वक्त इस रूए जमीन पर रहने वाले या उससे पहले या बाद वाले नबी के अलावा और कोई उसको नहीं कर सकता। दुनिया आजीज आ जाती है। तो ये कुरान जो है, कुरान ये भी मौजिजा है, और कुरान के अल्लाह के कलाम होने की सबसे बड़ी दलील इसका एजाज है। एजाज ये आजीज कर देता है, आजीज कर देता है। 1400 साल से ये ऐलान है कि अगर तुम ये समझते हो कि ये किसी इंसान की लिखी हुई किताब है तो तुम भी तो इंसान ही हो, ऐसी किताब तुम भी तो तैयार करके दिखाओ, ये चैलेंज है। और इस चैलेंज का आज तक कोई जवाब नहीं दे सका। इसका मतलब ये है कि ये मौजिज है, आजिज करने वाला चैलेंज है। ये है कुरान का एजाज। कुल्लैन इज्तमअतिल इंस वल जिन्न अला अन यातू बिमिस्ल हाज़ल कुरआन ला यातून बिमिस्लिही वलव कान बअदुहुम लिबअदिन ज़हीरा। कुरान ये कहता है, यही सूरे बनी इसराइल की आयत है, कि अगर इंस और जिन इकट्ठे हो जाएं, यानी तमाम इंसान और तमाम जिन्नात इकट्ठे हो जाएं, तुम्हारे सामने तो कुरान सिर्फ हमारे नबी ने एक ने पेश किया है, उसने किसी से मदद नहीं ली है, अकेले ने, लेकिन इंसान और जिन्नात सारे के सारे इकट्ठे हो जाएं, अला इयातु बिमिस्ल हाज़ल कुरान, इस काम के लिए कि वो इस कुरान जैसा दूसरा कुरान ले आए, एक सिमिलर बुक ले आए फसाहत में, बलागत में, लिटरेरी स्टैंडर्ड में कुरान जैसा हो अरबी जुबान में, ला यातू ने बिमिस्ल ही, तो उस जैसा नहीं ला सकते। वलव का न बाज़ुहुम लिबादिन ज़हीरा, अगर जे उनमें से बाज के मददगार हो जाएं, सब मिलकर के भी नहीं कर सकते। इसका मतलब यह है कि कुरान ने सबसे पहले यह चैलेंज किया कि जितना कुरान अब तक उतर चुका है, 10 सूरतें, 20 सूरतें, 25 सूरतें, 100 सूरतें, इतनी सूरतें बनाकर लाओ। उस वक्त पूरा कुरान तो भी उतरा नहीं था, ये मक्की आयत है, उसके बाद नुज़ूल हुआ। अम यकुलू नफ्तरा, क्या ये लोग ये कह रहे हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इस किताब को अपनी तरफ से घड़कर लिख लिया है? चलो वे पूरा कुरान नहीं, कुल फातू बि अशरे सुवरिम मिसलिही, तो हमने अब तक जितना कुरान उतारा है इसकी 10 सूरतों जैसी सूरतें बनाकर ले आओ। चलो सिर्फ 10 सूरतें, आजीज, इसलिए कि यह मौजिजा है, आजीज करने वाला, थका देने वाला, हरा देने वाला। तो फिर आखिरी दर्जे की बात कुरान ने बयान की, वह इन कुन तुम फी रईब मिम्मा नज़्ज़लना अला अब्दिना, अगर तुम शक में हो उस किताब के बारे में जो हमने हमारे बंदे पर उतारी, फातु बिसूरति मिन मिस्ली, तो उस जैसी एक सूरत लाओ, उस जैसी एक सूरत लाओ। वदू शुहदाकुम मिन दूनिल्लाह, और इस काम के लिए तुम अल्लाह के अलावा तुम्हारे जितने माबूदाने बातिला है उनको भी बुलाओ, उनकी भी मदद लो। ان کنتم صادقین, اگر تم تمہارے اس دعوے میں سچے ہو کہ یہ محمد نے گھڑ لیا ہے تو تم سب مل کر پھر ایک سورت کو بنا کر لیا. فَإِن لَمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا, بس اگر تم نہ کر سکو, ایسا اگر تم نہ کر سکو, تو اگر تم ایسا نہ کر سکو تو اس کا مطلب یہ ہے کہ یہ تمہارے بس کا نہیں, اور اگر تمہارے بس کا نہیں تو اس کا مطلب یہ کہ کسی انسان کے بس کا نہیں, اور جب کسی انسان کے بس کا نہیں تو پھر اس سے یہ ثابت ہو جاتا ہے کہ یہ کلام اللہ ہے. اس کے باوجود بھی اگر تم قبول نہیں کرو گے تو فتق النار التی اعدت للکافرین, تو پھر تم اس آگ سے ڈرو, اس لیے کہ اس معجزے کو تسلیم کر لینے کے بعد بھی اگر تم ایمان نہیں لاتے تو پھر تم تو آگ کی طرف جا رہے ہو, اس آگ سے ڈرو اور بچو جو کافروں کے لیے تیار کی گئی. بس کہنا تو اتنا ہی چاہیے تھا, لیکن اللہ جل جلالہ وعمنا وعلہ جانتے تھے کہ قیامت کی صبح تک اس چیلنج پر کوئی پورا اترنے والا نہیں ہے. اس لیے کیا ارشاد فرمایا, فَإِن لَمْ تَفْعَلُوا وَلَن تَفْعَلُوا, بس اگر تم نہ کر سکو اور تم ہرگز نہیں کر سکو گے, ہرگز نہیں کر سکو گے, یہ قرآن کہتا ہے کہ تم ہرگز نہیں کر سکو گے. تو قرآن اللہ کی کتاب ہے, اس کی سب سے بڑی دلیل اس کا اعجاز ہے. اور اسلام دشمن طاقتیں ہمیشہ رہی ہے, اسلام دشمن طاقتیں ہمیشہ رہی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں بھی تھی, حضرت صدیق رضی اللہ تعالیٰ عنہ کے زمانے میں بھی تھی, حضرت فاروق رضی اللہ عنہ کے زمانے میں بھی تھی, حضرت عثمان غنی رضی اللہ عنہ کے زمانے میں بھی تھی, ہمارے زمانے میں بھی ہے. اس لیے کہ جس دنیا میں مسلمان رہتے ہیں اس دنیا میں مختلف قومیں رہتی ہیں, جس دنیا میں مذہب اسلام ہے اس دنیا میں اور بھی مذاہب ہیں, تو کسی نہ کسی کے دل میں تو بات کھٹکتی ہے. تو آپ کیا سمجھتے ہیں کہ یہ 1440 سال تقریباً گزر گئے, ان 1440 سال میں کسی قوم نے, کسی دشمن نے, کسی دشمن طاقت نے یہ کوشش ہی نہیں کی ہوگی کہ اس قرآن مجید کی 114 سورتوں میں سے کسی ایک سورت جیسی ہم سورت بنا لیں تاکہ مسلمانوں کی گردن شرم سے جھک جائے. بہت آسان ہے نا, مسلمانوں کو اور اسلام کو غلط ثابت کرنا جتنا آسان کام ہے اتنا کوئی نہیں. یعنی مسلمانوں کو غلط ثابت کرنا سب سے مشکل کام بھی ہے اور سب سے آسان کام بھی ہے, یعنی آسان طریقہ بتلایا ہے. وہ کیا ہے کہ انا آتینا کل کوثر فصل لربک وانحر ان نشانیک ہو الابتر, یہ تین آیتوں کی ایک سورت ہے. فصاحت و بلاغت میں ایسی ایک سورت پیش کر دو, فصاحت و بلاغت میں اس سے اعلی اور افضل نہیں, اس جیسی اس معیار کی پیش کر دو. اگر تم نے پیش کر دی تو مسلمان قبول کر دیں گے کہ واقعی یہ اللہ کا کلام نہیں ہے. اس لیے کہ اگر یہ شخص ایسی صورت بنا سکتا ہے تو نعوذ باللہ, اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی یہ خود بنایا ہوگا. یعنی کتنا آسان چیلنج ہے, مشکل اس لیے ہے کہ یہ اللہ کا کلام ہے, لہذا تین آیت والی صورت بھی کوئی بنا نہیں پائے گا. لیکن جو چیلنج دیا گیا ہے وہ بہت آسان ہے. یہ نہیں کہا کہ سورہ بقرہ جیسی کوئی بھی صورت. تو دنیا میں بہت لوگ ہیں جو یہ کہتے ہیں کہ اسلام صحیح مذہب نہیں ہے, بہت لوگ ہیں جو یہ کہتے ہیں کہ یہ کتاب جو ہے وہ اللہ کی کتاب نہیں ہے, اور چھپ چھپ کے نہیں کہتے, علل اعلان کہتے ہیں. تو جو علل اعلان کہتے ہیں ظاہر ہے کہ انہوں نے کوشش ضرور کی ہوگی اس کی. ایسے واقعات بھی ملتے ہیں تاریخ میں کہ فصیح و بلیغ انسان کو ڈھونڈا گیا اور اسے بٹھایا گیا کہ تم بھی ایسی ایک کتاب تیار کرو. اور کئی مہینے صرف کیے اس فصیح و بلیغ انسان نے قرآن کو سامنے رکھ کر کے قرآن جیسی کتاب تیار کرنے کی, لیکن پورا قرآن دیکھا نہیں تھا. جستا جستا یہاں وہاں سے دیکھ لیا اور اندازہ لگا لیا کہ اچھا ایسی کتاب مجھے تیار کرنی ہے. لگ گئے کام میں اور تقریباً قرآن جتنا دوسرا قرآن لکھ ڈالا انہوں نے فصاحت و بلاغت میں. اللہ جل جلالہ و عام منوالہ نے بھی تھکنے دیا ان کو کہ ہمارے کلام کے مقابلے میں تم کلام تیار کر رہے ہیں, لکھو کرو محنت. ایک دن کسی ضرورت کے پیش نظر وہ نکلے باہر, نکلے تو ایک چھوٹا سا بچہ اپنے گھر کے باہر آنگن میں بیٹھ کر حفظاً قرآن پڑھ رہا تھا. یہ وہاں سے گزر رہے تھے تو اس بچے نے یہ آیت پڑھی, وکیل یا ارزب لعی ما اک, وکیل یا ارزب لعی ما اک ویا سما اکلی وغیل الماء وقضی الامر وَاسْتَوَتْ عَلَى الْجُودِيِّ وَقِيلَ بَعْدًا لِلْقَوْمِ الظَّالِمِينَ. یہ اس کے کان میں پڑی آئے تو رک گیا. اس نے کہا کہ بچے یہ کس کتاب سے تو پڑھ رہا ہے, یہ کس کتاب کی عبارت. تو اس نے کہا کہ اللہ کے کلام قرآن مجید کی. پلٹا فوراً وہاں سے پلٹا اور پلٹ کر گھر گیا اور گھر جا کر کے جتنا لکھا تھا ٹکڑے ٹکڑے کر دیا. شرم آئی اسے, اپنے زمانے کا بہت بڑا فصیح و بلیغ انسان, اسے شرم آئی کہ میں نے جو محنت کی ہے اس کا اگر موازنہ قرآن کی ایسی آیتوں کے ساتھ کیا جائے تو میں تو منہ دکھانے کے قابل نہیں رہوں گا. تو قرآن اللہ کی کتاب ہے, اس کی سب سے بڑی دلیل کیا ہے, اس کا اعجاز. وہ عاجز کر دیتا ہے جو بھی اس کے مقابلے کے لیے کھڑا ہوگا, وہ اپنے آپ کو عاجز پائے گا کہ نہ میں ایسا نہیں کر سکتا, ایسا کام میں نہیں کر سکتا, ایسی کتاب تیار نہیں کر سکتا. علامہ طنطاوی مصر کے ایک بڑے عالم گزرے ہیں, انہوں نے ایک تفسیر بھی لکھی ہے. ہمارے قریب کے زمانے کے عالم ہیں. ان کا کچھ مستشرقین غیر مسلم علماء سے رابطہ ہوا, ملاقات ہوئی. بات یہ چھڑ گئی کہ قرآن معجز ہے. بڑے سے بڑا عربی جاننے والا بھی اس جیسا لٹریچر تیار نہیں کر سکتا. وہ غیر مسلم تھے, یہ مسلم. ان کا یہ دعویٰ تھا, ان کا دعویٰ دوسرا تھا. تو علامہ طنطاوی نے ان لوگوں سے کہا کہ تم تو عربی جانتے ہو, تو میں تمہیں ہمارے پیغمبر صلی اللہ علیہ وآلہ وسلم نے جہنم کی وسعت بیان کی ہے وہ میں تمہیں بتلاتا ہوں کہ جہنم کتنی بڑی ہے, اور اس سلسلے کی ساری حدیثیں ان کے سامنے بیان کی. اور پھر یہ کہا کہ دو تین جملوں میں اب تم مجھے عربی میں بتلاؤ کہ جہنم اتنی وسیع ہے, جہنم چوڑی بھی بہت ہے, جہنم گہری بھی بہت ہے. وہ ساری حدیثیں ان کے سامنے بیان کی علامہ طنطاوی نے, اور یہ کہا کہ تم عربی داں ہو
तो दो तीन जुमलों में, दो तीन सेंटेंसेस में जो पूरा नक्शा मैंने खींचा है अहादीसे शरीफा से, वो तुम बयान कर दो मेरे सामने। तुम बड़े बड़े प्रोफेसर हैं अरबी के। तो उन्होंने मेहनत की, कोशिश की, किसी ने ये कहा, किसी ने वो कहा, किसी ने ये कहा, किसी ने वो कहा। जब सब फारिग हो गए मेहनत के बाद और उन्होंने अपने अपने जुमले टेबल पर ला करके रखे, तो अल्लामा तंदावी कहते हैं कि तुम तो अरबी के प्रोफेसर हो, अब तुमने जो लिखा है उसका मुकाबला करो अल्लाह की कुरान की आयत के साथ। अल्लाह ताला जहन्नम की वसत को बयान करते हुए इरशाद फरमाते हैं, यौम नकूलु लिजहन्नम हल इम्तलअत व तकूलु हल मिन मजीद। मबहूत होकर रह गए, इसलिए कि वो अरबी जानते थे, मबहूत होकर रह गए। ओहो, हमने जो जुमले बनाए हैं बहुत ऊंचे ऊंचे और बड़े बड़े, कुरान ये जो फसीह और बलीग अंदाज है उसके मुकाबले में तो कोई हैसियत ही नहीं हमारे जुमलों की। तो ये कुरान अल्लाह का कलाम है, इसकी सबसे बड़ी दलील क्या है? इसका एजाज है। लेकिन ये दलील ऐसी है कि जो साहिब इल्म ना हो उसे समझ में नहीं आती। इसीलिए मैंने यौम नकूलु लिजहन्नम हल इम्तलअति व तकूलु हल मिन मज़ीद का तर्जमा भी नहीं किया, इससे कि तर्जमा करने से वो बात समझ में नहीं आएगी। वो तो अरबी, अरबी का मुकाबला अरबी से। या अर्दुब लई मा के वया समाउ वकली वगीद अल माउ वकुदी अल अम्र। कुरान अरबी जानता हूं, अरबी। शेक्सपियर की जो अंग्रेजी है और जो लिटरेरी वर्ल्ड में उसे बहुत ऊंचा काम समझा जाता है, अगर उसका उर्दू में तर्जमा करेंगे आप, उसका गुजराती में तर्जमा करेंगे, अरबी में तर्जमा करेंगे, तो उसका लिटरेरी स्टैंडर्ड आप समझ नहीं पाएंगे। तो शेक्सपियर के लिटरेचर का मकान कितना ऊंचा है उसको समझने के लिए स्कॉलर की जरूरत होती है, जो अंग्रेजी में महारत रखता हो। तो ये जो कुरान मजीद के अल्लाह के कलाम होने की दलील है एजाज, ये तो सिर्फ ओलामा समझ सकेंगे। अक्सर अवाम तो नहीं समझ पाएंगे, इसलिए कि अरबी उनको नहीं आती। तो उनको कैसे समझाया जाए कि ये अल्लाह का कलाम है? ओलामा को तो हम समझा देंगे, स्कॉलर्स को तो समझाएंगे, अरबीदा गैर मुस्लिमों को तो हम समझाएंगे कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन। ये तीन जुमले हैं अल्लाह के तआरुफ में। अब तुम अल्लाह का तआरुफ किसी और तरीके से कराओ जो इसका मुकाबला कर सके, तो वो तो समझ जाएंगे कि वाकई, लेकिन अवाम नहीं समझ पाएंगे। और अगर कोई दुश्मन शातिर हो तो वो अवाम को कहेगा कि ये सब बकवास है, इनकी बात मत मानो। अब अवाम को कैसे समझाएंगे कि इन्होंने जो कुछ लिखा है उसका कुरान से तो कोई दूर का भी वास्ता नहीं है। वो कहेगा कि नहीं, मैंने बहुत ऊंचा कलाम लिखा है मगर ये झूठ बोल रहे हैं मुसलमान, तो अवाम को कैसे समझाएंगे? तो अल्लाह जल्ला जलालुहु वामन नवाज़ुहु जो कि रहीम और रहमान है, और वो ये चाहते थे कि मेरे बंदों में से हर बंदा इसके साथ जुड़ जाए, इसलिए इल्मी दलील के साथ एक आम लोगों को समझ में आ जाए वो दलील भी अल्लाह ने दी। कि अल्लाह का कलाम है और वो दलील क्या है? इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफिज़। बच्चा बच्चा समझ सकता है इसे कि 1400 साल गुजरने के बाद जिस किताब में एक नुक्ते का फर्क ना आए, एक नुक्ते का फर्क ना आए, ये इंसान के बस में नहीं है, इसकी और कोई हिफाजत कर रहा है। इसकी और कोई हिफाजत कर रहा है। इन्ना नहनु نزلنا ذکر, ہم اس کو نازل کرنے والے ہیں اور ہم ہی اس کی حفاظت کرنے والے ہیں, اور ہم اس کی حفاظت کر رہے ہیں حفاظ کے ذریعے. بوڑھا بھی حافظ ہو جاتا ہے, بوڑھا. حضرت مولانا قاسم نانوتوی رحمۃ اللہ علیہ کے بارے میں آتا ہے, بوڑھے تو نہیں تھے اس وقت حضرت, لیکن بہرحال عمر بڑی تھی, پڑھنے سے فارغ ہو چکے تھے. 27 دن یا 29 دن میں قرآن حفظن یاد کر لیا. رمضان المبارک میں حرمین شریفین کی طرف جا رہے تھے, کشتی میں تھے اور کشتی میں حافظ کوئی نہیں تھا, تو فیصلہ یہ ہوا کہ علم طرح سے تراویح ہوگی. حضرت نے سوچا کہ قرآن تراویح اور علم طرح سے, رمضان تراویح اور علم طرح سے, نہ حضرت نے فرمایا کہ میں پڑھاؤں گا. دن کو روزانہ سوا پارا یاد کرتے تھے, تراویح میں سنا دیتے تھے. شیخ الاسلام حضرت مولانا حسین احمد مدنی رحمت اللہ علیہ نے بڑھاپے میں مالٹا کی جیل میں 2/3 قرآن یاد کر لیا, 20 سپارے. اسے بوڑھا بھی یاد کر لیتا ہے, جوان بھی یاد کر لیتا ہے, عالم بھی یاد کر لیتا ہے, غیر عالم بھی یاد کر لیتا ہے, عربی بھی یاد کر لیتا ہے, اجمی بھی یاد کر لیتا ہے. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ, بار بار اللہ کہتے ہیں سورہ قمر میں بار بار, وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ, ہم نے قرآن کو آسان کر دیا ہے یاد کرنے کے لیے, فَهَلْ مِن مُدَّكِرٍ, کوئی یاد کرنے والا ہے؟ ہارون رشید کی بیگم زبیدہ, اس کے محل میں جتنی کام کرنے والی عورتیں تھیں, نوکرانیاں باندیاں, وہ ساری کی ساری حافظہ تھیں, اور قرآن کے ساتھ تعلق اس قدر تھا کہ کام کرتے ہوئے قرآن پڑھتی رہتی تھی. تو زلیخا کے احاطے میں, محل کے عورتوں کے احاطے میں جب کوئی داخل ہوتا تھا تو داخل ہوتے ہی کان میں سب کام کرنے والیوں کے قرآن پڑھنے کی آواز آتی تھی, تو تھوڑی دیر کے لیے وہ ایسا محسوس کرتی تھی کہ یہ محل شہد مکھیوں سے بھرا ہوا ہے اور شہد مکھیوں کی بھن بھناٹ آ رہی ہے. ایسا تعلق قرآن کے ساتھ, باندھیوں کو, کام کرنے والیوں کو. ایک ایک دن میں ایک ایک قرآن پڑھنے والے, ایک ایک دن میں ایک ایک قرآن پڑھنے والے. بیالیس بچوں نے, 42 بچوں نے آج قرآن سنایا, جنہوں نے ایک مجلس میں قرآن سنایا, 42 بچوں نے, بلکہ 41 بچوں نے. اور ان میں سے 12 بچے وہ تھے جن کی 5 سے کم غلطیاں گئی, اور 14 بچے وہ تھے جن کی ایک غلطی نہیں گئی. 14 بچے یعنی 33% وہ بچے تھے جنہوں نے الحمد سے شروع کیا صبح کو, شام کو والناس تک پہنچ گئے ایک گو میں, اور ان کی ایک غلطی نہیں گئی. ہمارے مدرسے میں تو کل بچے 150 ہیں, 150 اسٹوڈنٹس ہیں ہمارے مدرسے میں, اور 150 میں سے سب حفاظ نہیں ہوتے. 150 میں سے 41 بچوں نے ایک مجلس میں قرآن سنایا, یعنی 1/3 سے بھی زیادہ, ہو سکتا ہے کہ آدھے ہو, آدھے سے کچھ کم. یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی جب وفات ہوئی تو کل کتنے صحابہ حافظ تھے؟ 10,000. یعنی 23 سال میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے 10,000 حافظ بنائے. قیامت تک کوئی استاد اس ریکارڈ کو توڑ نہیں سکے گا, 23 سال میں 10,000 حافظ. اللہ کے نبی صلی اللہ علیہ وسلم خود حافظ قرآن تھے. बाद ऐसे बच्चे पैदा हुए हैं कि बच्चे पैदा हुए, पैदा होने के बाद जब बोलने लगे तो मालूम हुआ कि पूरा कुरान याद है। और ये मैं फेरी टेल्स नहीं सुना रहा हूं, ये पक्की बातें हैं। मैं मेरे भाइयों ये अर्ज कर रहा हूं कि कुरान की अल्लाह का कलाम होने की सबसे बड़ी दलील तो एजाज है उसका, लेकिन एजाज बहुत कम लोग समझेंगे। इसलिए अल्लाह ने ये कहा कि भाई ये महफूज कैसे हो सकती है, महफूज कैसे रह सकती है। एक किताब जो है एक दौर में बेस्ट सेलिंग होती है, बेस्ट सेलिंग, और धीरे 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 भूल भलियों में चली जाती है वो, है ना। ये कुरान मजीद जो है वो बेस्ट सेलिंग भी है और बेस्ट रेड भी है और बेस्ट अंडरस्टूड भी है और बेस्ट लव्ड भी है। 1400 साल से इसकी मोहब्बत में कोई कमी नहीं आई, उसकी तिलावत में कोई कमी नहीं आई, उसके याद करने वालों में कोई कमी नहीं आई, उसको समझने वालों में कोई कमी नहीं आई। जाहिल बेदीन लोग जिनके चेहरों से पता चलता है कि ये फिस्को फुजूर में मुब्तला है, शरी दाढ़ियां भी नहीं होती, लेकिन जहां कहीं कोई कारी कुरान की तिलावत करना शुरू करता है तो फिस्को फुजूर में मुब्तला लोग भी बैठ जाते हैं और उनको भी दिल में सुकून महसूस होता है, वो भी फरहत महसूस करते हैं। 4 बजे से यहां ये मजमा बैठा हुआ है, गर्मी कह रही है, गर्मी की शिद्दत, बूढ़े भी हैं, माजूर भी हैं, और क्या हुआ भाई, वही अम्मा की चंद सूरतें तिलावत होती रही और सुनते रहे, मगर क्यों सकीना नाजिल होती है जब कुरान उतर कुरान पढ़ा जाता है। मा मिन कौमिन यतलूना किताब अल्लाह व यतदारसूनहु बैनहुम, कोई कौम अल्लाह के घर में बैठ करके कुरान मजीद की तिलावत में लग जावे और आपस में उसका मुजाकरा करने में लग जावे तो इल्ला नजरत अलैहिमुस सकीनत व हफ्फतहुमुल मलाइका, फरिश्ते उनको घेर लेते हैं और सकीना उन पर नाजिल होती है, वगशियतहुमुर रहमा, रहमत डांप लेती है, वदकरहुमुल्लाहु फीमन इंदहु, और अल्लाह ताला शानहु उनका तज़किरा करते हैं फरिश्तों के सामने। हम भी ये उम्मीद रखते हैं कि अल्लाह ताला शानहु ने हमारा भी तज़किरा आज फरिश्तों के सामने किया होगा। तो मेरे भाइयों, ये बहुत ही खुशी की बात है हम सब के लिए, क्यों मुमताज न हो इस्लाम दुनिया भर के दीनों में, क्यों मुमताज न हो इस्लाम दुनिया भर के दीनों में, वहां मजहब किताबों में, यहां कुरान सीनों में। एक जगह पर सारे कुरान इकट्ठे किए गए, दुश्मन ताकतों ने कुरान इकट्ठे किए और इकट्ठे करके जलाने का बस बिल्कुल प्रोग्राम थे, कुरान जला दिए जाए, कुरान जल जाएंगे दीन इस्लाम मिट जाएगा। एक मौलाना साहिब ने देखा कि ये कुरान को इकट्ठा करके अब जलाने की फिक्र में है, तो जल्दी से वो भागते हुए गए और ऐसे छोटे से बच्चे को पकड़ के ले आए और पकड़ के ले आए और दुश्मन ताकतों से कहा कि जरा इधर देखिए आप, कहा कि बेटा 15वां सिपारा पढ़ो, उसने पढ़ना शुरू कर दिया, सुभानल्लज़ी असरा बिअब्दिही लैलन मिनल मस्जिदिल हराम, बस बेटा बस पढ़ो सूरह यूसुफ पढ़ो, अलिफ लाम मीम तिलका आयातुल किताबिल मुबीन, अलिफ लाम रा तिलका आयातुल किताबिल, आगे दाएं बाएं आगे पीछे दाएं बाएं कुरान का इम्तिहान लिया। और फिर वो दुश्मन ताकतों से कहा कि ये जो कुरान है ये इसे तो तुम इकट्ठा करके ढेर लगाकर जला सकेंगे, ये जो हमारे बच्चों के सीनों में कुरान है उसे कैसे जलाओगे, कैसे जलाओगे। रूस की रियासतें जब आजाद हुई, रूस के मातहत जो रियासतें थी वो जब आजाद हुई, उज़्बेकिस्तान और अज़रबैजान वगैरह ये रियासतें, तो पूरे आलम इस्लाम में एक बेचैनी थी कि वहां मुसलमान रहते थे और 70 इयर्स तक कम्युनिस्ट रूल रहा, तो 70 साल में तो 2-3 जनरेशन गुजर जाते हैं, तो पता नहीं इस्लाम का क्या हुआ होगा। इसलिए कि रूसी हुकूमत में मजहब का प्रचार और मजहब को सीखना सिखाना वो एक बड़ा बहुत बड़ा जुर्म होता था, जान से हाथ धोने पड़ते थे। तो चारों तरफ से आलम इस्लाम के लोग वफूद में वहां पहुंचे कि वहां जाकर हमारे मुसलमान भाइयों और बहनों की खबर लेनी चाहिए कि क्या सूरत हाल है। जब वहां पहुंचे तो वहां उलमा भी थे, मुफ्ती भी थे और हुफाज भी थे, उलमा भी थे, मुफ्ती भी थे, हुफाज भी थे। उन्होंने कहा कि उलमा भी हैं, मुफ्ती भी हैं, हुफाज भी हैं, अब हमारी फिक्र न करो। हाँ, हमारे पास कुरान नहीं है, कुरान नहीं, इससे के डर लगता था, घर में कुरान नहीं रख सकते थे, बाहर से कुरान आता नहीं था। उलमा है, मुफ्ती है, हुफाज है, मगर कुरान नहीं, तो जल्दी से कुरान भेजो ताकि हमारे गैर हुफाज बहन भाई पढ़ सके कुरान। तो उनसे पूछा गया कि ये मुफ्ती कहां से आ गई और उलमा कहां से आ गई और हुफाज कहां से आ गए। तो क्या जान को हथेली पर रखकर 20 मिनटों में हम बैठते थे और बैठ करके पढ़ते पढ़ाते थे, सीना बसीना 70 साल तक कुरान मुंतकिल होता रहा और शरीयत महफूज होती रही। ये पढ़ने पढ़ाने वालों का बड़ा किरदार है मेरे भाइयों, उलमा और तलबा का बहुत बड़ा किरदार। उलमा और तलबा न हो, मदारिस न हो, तो ये दिन महफूज नहीं रह सकता। करता तो अल्लाह है, लेकिन जैसे हम कहते हैं कि भाई मर्द और औरत के बगैर बच्चा जन्म नहीं ले सकता, अल्लाह ने एक सुन्नत बनाई है, तो इसी तरह अल्लाह ने सुन्नत ही बनाई है कि पढ़ने पढ़ाने वालों के जरिए अल्लाह दीन की हिफाजत करते हैं। इसलिए यहां जो उलमा बैठे हुए हैं, जो मुफ्ती बैठे हुए हैं, जो हुफाज बैठे हुए हैं, वो काबिले सद मुबारकबाद हैं और उनके मां बाप भी और उनके खानदान भी। अपने खानदानों में उलमा पैदा करो मेरे भाइयों, मुहद्दिसीन पैदा करो, मुफस्सिरीन पैदा करो, हुफाज पैदा करो। ये दुनिया में भी एक फख्र की चीज होगी और कयामत के दिन भी फख्र की चीज होगी। अल्लाह ताला शानहु हम सबको कबूल फरमाए। तो बस मेरे भाइयों, मेरी सेहत भी ठीक नहीं चल रही है 2-3 दिन से, मुझे तो ये तवक्को भी नहीं थी कि इतना मैं तुझे अर्ज कर सकूंगा, ये फिर वही इसी वक्त जो बात जहन में आई तो अर्ज कर दी। ये 2 बातें हैं एजाज कुरान का, उलमा समझते हैं, और इसी वजह से किसी ने आज तक ये नहीं कहा कि हम एक सूरत बना चुके हैं, वरना तो कहते इसलिए कि उनको पता है कि ये तो शर्मिंदगी की बात होगी अगर हम ऐसा करने जाएंगे तो, लेकिन अवाम ये नहीं समझ पाएंगे। तो उनके लिए ये है कि ये अगर अल्लाह की किताब न होती तो 1400 साल तक इसकी हिफाजत किसने की, इंसानों के बस में नहीं है ये लोगों के दिलों में कौन शौक पैदा कर रहा है। अभी एक और हाफिज बाकी है जिसका कुरान अभी खत्म होने वाला है और वो औरतों में है, एक सरप्राइज है, औरतों में शादीशुदा लड़की, शादीशुदा लड़की घरेलू कामकाज के साथ, और चूंकि वो मेरे घर की बच्ची है, हमारे अपने घराने की बच्चियां बच्चियों में से है, इसलिए मुझे पता है कि किन हालात में उसने कुरान मजीद को याद किया है। वो हालात से गुजर रही थी, जहनी टेंशन और स्ट्रेस, औरतों की जिंदगियों में कुछ हालात ऐसे आते हैं, पर नेक तबीयत की है हमारी भांजी। उसने क्या फैसला किया इन हालात में, उसने ये फैसला किया कि इन परेशानियों को दूर करने का तरीका यह है कि मैं अपने आप को कुरान से वाबस्ता करूं। तो गुज़िश्ता साल अप्रैल में उसने कुरान याद करना शुरू किया, गुज़िश्ता साल 2017 में, और दिसंबर में कुरान मुकम्मल कर लिया। और मैंने खुद कुरान सुना बड़ी रवानी के साथ और बहुत ही उम्दा कुरान पढ़ा। और इन 8 महीनों में से 2-2.5 महीने तो उसके बीमारियों में गुजरे हैं, यानी शदीद बीमारी। औरतों की जिंदगियों में कुछ हालात ऐसे आते हैं जिसकी वजह से जहनी कौफ उनको होती है, दिल बर्दाश्त हो जाती है इन हालात में, और कुरान याद किया और बेहतरीन कुरान याद किया। और हमारी वालिदा उनकी नानी है, तो हमने हमारी वालिदा जब जलसे में आ रही थी तो मैंने कहा कि आज तुम्हारे लिए एक बहुत बड़ी सरप्राइज है जलसे में। अभी भी शायद उनको यह समझ में ना आ रहा हो कि मैं किस भांजी की बात कर रहा हूं। यानी ये कितनी खुशी की बात है, कितनी खुशी की बात है कि अल्लाह ताला शानुहु कहीं हम लोग डगमगा न जाए इस पुरफितन माहौल में, इसलिए ऐसे मौजिजात दिखाते हैं ताकि मेरे बंदे मजबूती के साथ दीन पर रहे। मुसलमानों ने घबराओ, खुदा की शान बाकी है, अभी इस्लाम जिंदा है, अभी कुरान बाकी है। बाजी तो मुसलमानों ही की है मेरे भाई, बस कमजोरी हमारी है कि हमारा ईमान कमजोर है। नफ्से ईमान तो है हमारे पास, अकीदे तो ठीक है, लेकिन नफ्से ईमान के बाद जिसे कमाल ईमान कहते हैं, कमाल ईमान वो आमाल से बनता है। मेरी जिंदगी में 5 आमाल है और इनकी जिंदगी में 10 आमाल है, तो इनका ये मुझसे ज्यादा कामिल है, और इनकी जिंदगी में 15 है तो ये इनसे ज्यादा कामिल, और मौलाना की जिंदगी में अगर 100 आमाल है तो ये हम तीनों से कामिल। हम लोग कामिल मोमिन नहीं बनते। अल्लाह का वादा है, वन तुम आलो न इन कुन तुम मुमिनीन वला तहिनू वला तहजनू, तुम गम मत करो, हिम्मत मत हारो। ये कुरान 1400 साल पहले हमारे इस दौर के लिए कह के गया है। वला तहिनू वला तहजनू, कुरान पढ़ो मेरे भाइयों, कुरान पढ़ो और समझो, उलमा के पास बैठो और कुरान समझो। ये जो हमारा सालाना जलसे खत्म कुरान है, उसके मकासिद में से एक मकसद ये है कि उम्मत किसी न किसी दर्जे में कुरान से जुड़ जाए, कुरान जुड़ जाए, पूरे आलम में उम्मत का हर फर्द कुरान से जुड़ जाए। और किस तरह जुड़े, याद करके जुड़े। अगर पूरा कुरान याद ना कर सके तो सूरतें याद करो, जितनी ज्यादा सूरतें याद है इतना ही ज्यादा आपका दिल आबाद होगा। कुरान याद करो, कुरान पढ़ो, कुरान को सही और मोतबर उलमा की सोहबत में बैठकर समझो, समझकर उसको अपनी जिंदगियों में जगह दो, जिंदगियों को उससे आरास्ता करो और फिर दूसरों तक पहुंचाओ, दूसरों तक पहुंचाओ। तो कुरान क्या कहता है, तुम कामिल मोमिन हो जाओगे अगर ऐसा करोगे तो। और कामिल मोमिन हो गए तो वला तहिनू, हिम्मत मत हारो, वला तहजनू, गम मत करो, वअंतुमुल आलऊन, तुम ही बुलंद रहोगे, तुम ही बुलंद रहोगे, तुम ही बुलंद रहोगे। इन कुंतुम मुमिनीन, बस शर्त इतनी है कि तुम नफ्से ईमान के साथ कमाल ईमान भी अपने अंदर पैदा करो। दिल शिकस्ता न हो और गम न करो, किसी शायर ने इसका शेर में तर्जुमा किया ही शायद का, दिल शिकस्ता न हो और गम न करो, तुम ही गालिब रहोगे अगर मुमीन हो। बस अल्लाह का कुरान हमारे ऊपर छा जाए, ये अल्लाह का कलाम यानी अल्लाह हम पर छा जाए। जिगर मुरादाबादी ने कहा था कि मेरा कमाल इश्क बस इतना है ए जिगर, मेरा कमाल इश्क बस इतना है ए जिगर, वो मुझ पे छा गए, मैं जमाने पे छा गया। बस यहां से मेरे भाइयों ये इरादा करके जाओ कि हम अपने बच्चों को हाफिज बनाएंगे, बच्चियों को हाफिज बनाएंगे, बच्चों को आलिम बनाएंगे, बच्चियों को आलिम बनाएंगे, मुफ्ती बनाएंगे, मुहद्दिस बनाएंगे, मुफस्सिर बनाएंगे, खुद कुरान पढ़ेंगे। कुरान पढ़ना नहीं आता तो सीखना आज ही से शुरू कर देंगे। और मोतबर तफासीर हजरत मुफ्ती शफी साहिब रहमतुल्लाह अलैह की मारिफुल कुरान, बेहतरीन तफसीर, अगर कोई मुब्तदी है तो वो मुफ्ती तकी उस्मानी साहिब की का तर्जमा पढ़े, इंग्लिश उर्दू दोनों में है। और अगर ऊपर फिर जाना चाहता है तो अल्लामा शब्बीर अहमद उस्मानी की भी पढ़ सकता है और मुफ्ती शफी साहिब रहमतुल्लाह अलैह की तफसीर पढ़ सकता है। जहां समझ में ना आए उलमा की तरफ मुराजात करो, और जहां से जितने लोग आए हैं फितना न हो इस तरह कोशिश करो अपनी मस्जिदों में कि हफ्ते में एक मरतबा कम से कम दरसे कुरान शुरू हो। और जिन जिन मस्जिदों में दरसे कुरान शुरू हो जाए या हो रहा है वहां जोक दर जोक बैठो, जोक दर जोक बैठो, और कुरान के पैगाम को समझो, और कुरान के पैगाम को समझकर इस पैगाम को दूर दूर तक पहुंचाओ, कुरान से वाबस्ता हो जाओ मेरे भाई, अल्लाह के कलाम से वाबस्ता हो जाओ। जो कुरान से वाबस्ता होता है वो अल्लाह से वाबस्ता हो जाता है, जो अल्लाह के कलाम से वाबस्ता होता है वो अल्लाह से वाबस्ता हो जाता है, और जो अल्लाह से वाबस्ता हो जाता है, जो अल्लाह से वाबस्ता हो जाता है उसे न दुनिया में कोई नुकसान पहुंचा सकता है ना आखिरत में कोई नुकसान पहुंचा सकता है। अगर एक तू नहीं मेरा तो कोई शय नहीं मेरी, तू एक मेरा तो सब मेरा, फलक मेरा जमीन मेरी, तुम नहीं हासिल तो कुछ हासिल नहीं, तुम हुए हासिल तो सब हासिल हुए। इसलिए मेरे भाइयों अपने आप को कुरान से वाबस्ता करो। जिन के बच्चे आलिम हुए, जिनके बच्चे मुफ्ती बने, जिनके बच्चे हाफिज हुए, जिनके बच्चे कुरान की खिदमत में लगे हुए हैं, कुरान सीखने सिखाने में, वो काबिले सर मुबारकबाद, बल्कि काबिले लख मुबारकबाद, लख मुबारकबाद। और मैं उलमा से भी कहता हूं और हुफाज से भी कहता हूं और जो अभी पढ़ रहे हैं उनसे भी कहता हूं, उनके मां बाप से भी कहता हूं कि अगर जरूरत पड़े तो इनको पालो और पोसो, यहां तुम इनको पालो और पोसो, ये कयामत के दिन आपको काम आएंगे, काम आएंगे। ये उलमा जो है वारिसी में अंबिया है, इसलिए मैं मां बाप से कहूंगा कि अव्वल यौम से आप ये एक्सपेक्ट ना करें कि फुतुहात का दौर खुलेगा, मक्की जिंदगी से इनको गुजरना पड़ता है। पहले मक्की जिंदगी आती है, फिर मदनी जिंदगी आएगी। जब मदनी जिंदगी आप इनकी देखोगे तो दुनिया भी इनके पास कम नहीं होगी इंशाल्लाह। पहले मक्की जिंदगी आती है, हर आलिम को हार्डशिप से गुजरना पड़ता है, और फिर मदनी जिंदगी आती है। फिक्र मत करो, हजरत मौलाना उबैदुल्लाह बलियावी रहमतुल्लाह अलैह फरमाया करते थे कि वो आसिफ बरखिया या हजरत सुलेमान अलैहिस्सलाम, तो एक कॉलेज है कि आसिफ बरखिया, उन्होंने कहा कि मैं बिल्किस का तख्त ले आऊंगा, और पल झपकने के बराबर में वो बिल्किस के तख्त को खींच लिया। मसाफत कितनी थी, घोड़े पर बैठकर अगर कोई जाए तो एक महीने की मसाफत थी, एक महीने की मसाफत से वो पूरा तख्त की, और बहुत बड़ा तख्त, वो महल जैसा था तख्त, तो तख्त को खींच कर ले आया एक पल झपकने के बराबर में। तो जबूर थी किताब हजरत दाऊद अलैहिस्सलाम को दी गई थी, तो मौलाना उबैदुल्लाह बलियावी रहमतुल्लाह अलैह फरमाते थे, मौलाना उबैदुल्लाह बलियावी निजामुद्दीन में बहुत बड़े आलिम थे हजरत शेख रहमतुल्लाह अलैह, वो ये खलीफा फरमाते थे कि अगर जबूर का मौलवी, जबूर का मौलवी एक महीने की मसाफत से बिल्किस के इतने बड़े तख्त को खींच सकता है, तो कुरान का मौलवी तीन रोटी नहीं खींच सकेगा। इतना कमजोर ईमान कि मेरा बच्चा आलिम बनेगा, हाफिज बनेगा तो खाएगा कहां से, इतना कमजोर ईमान। मुफ्ती शरीफ साहब रहमतुल्लाह अलैह फरमाते थे कि एक मौलवी मुझे ऐसा बताओ जो भूख की वजह से मर गया हो, एक मौलवी ऐसा बताओ जो भूख की वजह से खुदकुशी की हो जिसने। और हजरत मुफ्ती साहब फरमाते थे कि मैं आपको ऐसे यूनिवर्सिटी के कई ग्रेजुएट्स बता सकता हूं जो डॉक्टर बनने के बाद, फुला बनने के बाद, फुला बनने के बाद नौकरी न मिलने की वजह से खुदकुशी करने पर मजबूर हो गए। अखबारों में आता है, मुफ्ती साहब फरमाते थे कि मैं अखबारों में बता सकता हूं कभी। जब कुरान मजीद की तिलावत की बरकत से दिलों पर सकीना नाजिल होती है, तो जो कुरान को अपने दिल में उतार देता है वो कितनी सकीना वाली जिंदगी गुजारेगा। उन मां बाप से पूछे जिनके बच्चे हाफिज बने हैं, आलिम बने हैं, और जिनको अल्लाह ने दीन की समझ अता फरमाई है, कि उनके पास दुनिया जीरो होने के बावजूद भी उनको देखकर दिल को कितना सुकून पहुंचता है। मैं उन भाइयों से भी कहता हूं जिनके भाई उलमा बने हैं, कि अगर आपकी कमाई अच्छी है तो आप अपने भाई का ताउन कीजिए और भाई से कहिए कि भाई तुम दीन का काम करो, फिक्र मत करो एक्सपेंसेस की, हम तुम्हारा ताउन करेंगे, इसलिए कि तुम अगर उसे यहां मदद करोगे वो कयामत के दिन तुम्हारी मदद करेगा। उसे हिकारत की नजर से मत देखो। मैं ऐसे मां बाप को जानता हूं, इस मजमे में बिल्कुल मैं देख रहा हूं उनको मेरे सामने बैठे हुए, जिन्होंने अपनी औलाद को यह कह दिया है कि हमने तुम्हें पढ़ाया है, अब आगे भी दुनिया के चक्कर में मत पड़ना, बस दीन का काम करो, सपोर्ट में हम करेंगे तुमको। अगर फुल टाइम दीन का काम नहीं मिलता तो कोई हर्ज नहीं, दुनिया में मत जाना, जब तक तुमको फुल टाइम दीन का काम न मिले हम सपोर्ट करेंगे। ऐसे मां बाप यही इस मजमे में बैठे हुए, और वो उलमा नहीं है, वो आम लोग हैं, आम पढ़े लिखे तबके के लोग हैं। तो मैं अहले इल्म की खिदमत में भी गुजारिश करूंगा कि अगर हमारे दिल में यह ख्याल आया कि हमने इल्म दीन पढ़ा इसलिए हमने तंगी वाली जिंदगी गुजारी, मैं मेरे बच्चों के लिए ये जिंदगी नहीं चाहता, और हम अगर हमारे बच्चों को आलिम बनाने के बाद यूनिवर्सिटी की तरफ भेजेंगे, अल्लाह ताला ऐसे जदीद तालीम याफ्ता लोगों के दिलों में कुरान की अजमत पैदा करेंगे और उनके बच्चे विरासत में हमसे ये दौलत ले लेंगे। वही तत्वल कौमल गई रकम सुन मलाय तुम हम साल रकम, अल्लाह मोहताज नहीं है। अगर उलमा अपनी औलाद को इस लाइन पे नहीं लगाएंगे इस वजह से कि हमने तंगी में जिंदगी गुजारी है, कौन सी तंगी में जिंदगी गुजारी है, इतना कुछ अल्लाह ने दिया है फिर भी तंगी। तो मेरे भाइयों, ये दुनियादार लोग, दुनियादार का मेरा मतलब यह है कि जिनके पास इल्म दीन में, अल्लाह इनको तौफीक देगा और इनको तौफीक देगा और ये अपने बच्चों को वक्फ करेंगे। اللہ تعالیٰ شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے. تو سب سے پہلے جو ہے میں ہماری بہن جی سے درخواست کروں گا, ہمارے آدم بھائی راوت کی بیٹی اور مولوی عمار کی اہلیہ, کہ وہ جو ہے اپنی آخری آیتیں سنائیں, اس کے بعد میں جلالین شریف اور یہ قرآن مجید کے ترجمے کی آخری آیت سنا کر کے دعا کر دوں گا. اللہ تعالیٰ شانہ سب کو قبول فرمائے. اتنی دیر بھائی آپ حضرات بیٹھ کر کے دل ہی دل میں اچھی اچھی نیتیں کرو, اور یہ ختم قرآن کی مجلس ہے, اپنے لیے, اپنے خاندان کے لیے, پوری امت کے لیے اللہ سے دعا مانگو گی, اللہ ہم سب کو اہل القرآن میں سے بنا دے, اہل الحدیث میں سے ہمیں بنا دے, حدیث اور قرآن سے تعلق رکھنے والے بنا دے. دل دل میں دعا کرو اللہ سے, ہمارے خاندانوں میں اللہ تعالیٰ خدا میں دین پیدا فرما.
أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. قل لهم ادعوا الله أو ادعوا الرحمن, أي سموه بأيهما أو نادوه بأن تقولوا يا الله يا رحمن, أيا شرطية ما زائدة أي أي شيء من هذين تدعو فهو حسن, دل على هذا فله أي بمسماهما الأسماء الحسنى وهذان منها, فإنها كما في الحديث الله الذي لا إله إلا هو الرحمن الرحيم الملك القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر الخالق البارئ المصور الغفار القهار الوهاب الرزاق الفتاح العليم القابض الباسط الخافض الرافع المعز المذل السميع البصير الحكم العدل اللطيف الخبير الحليم العظيم الغفور الشكور العلي الكبير الحفيظ المقيت الحسيب الجليل الكريم الرقيب المجيب الواسع الحكيم الودود المجيد الباعث الشهيد الحق الوكيل القوي المتين الولي الحميد المحصي المبدئ المعيد المحيي المميت الحي القيوم الواجد الماجد الواحد الأحد الصمد القادر المقتدر المقدم المؤخر الأول الآخر الظاهر الباطن الوالي المتعالي البر التواب المنتقم العفو الرؤوف مالك الملك ذو الجلال والإكرام المقسط الجامع الغني المغني المانئ الضار النافع النور الهادي البديع الباقي الوارث الرشيد الصبور. رواه الترمذي. قال تعالى ولا تجهر بصلاتك بقراءتك فيها فيسمعوك المشركون فيسبوك ويسب القرآن ومن أنزله ولا تخافت تسر بها لينتفي أصحابك وابتغ اقصد بين ذلك الجهر والمخافة سبيلا طريقا وسطا وقل الحمد لله الذي لم يتخذ ولدا ولم يكن له شريك في الملك الألوهية ولم يكن له ولي ينصره من أجل الذل أي لم يذل فيحتاج إلى ناصر وكبره تكبيرا عظمه عظمة تامة عن اتخاذ الولد والشريك والذل وكل ما لا يليق به وترتيب الحمد على ذلك للدلالة على أنه المستحق لجميع المحامد لكمال ذاته وتفرده في صفاته روى الإمام أحمد في مسنده عن معاذ الجهني عنه صلى الله عليه وسلم أنه كان يقول آية العز الحمد لله الذي لم يتخذ ولدا إلى آخر السورة والله أعلم. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس صدق الله. الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم. يا مصرف القلوب صرف قلوبنا على طاعتك، يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين ولا تنزع منا صالح ما أعطيتنا. اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. اللهم زيننا بزينة الإيمان واجعلنا هداة مهتدين. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك. اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. اللهم اهدنا بفضلك في من هديت وعافنا في من عافيت وتولنا في من توليت وبارك لنا فيما أعطيت وقنا واصرف عنا شر ما قضيت فإنك تقضي ولا يقضى عليك. إنه لا يذل من واليت ولا يعز من عاديت. تباركت ربنا وتعاليت. نستغفرك اللهم ونتوب إليك. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات وألف بين قلوبهم وأصلح ذات بينهم وانصرهم على عدوك وعدوهم. اللهم اجمع كلمتهم على الحق ووحد صفوفهم. اللهم أنقذ إخواننا المسلمين المظلومين في كل مكان. اللهم انصرهم ولا تنصر عليهم. اللهم امكر لهم ولا تمكر عليهم. اللهم زدهم ولا تنقصهم ولا تسلط عليهم من لا يرحمهم ولا يخافك فيهم. اللهم احفظ الحرمين الشريفين والمسجد الأقصى المبارك واجعل اللهم آمنة مطمئنة وسائر بلاد المسلمين. اللهم إنا نسألك من فضلك العظيم. اللهم افتح لنا أبواب رحمتك. اللهم إنا نسألك الرضا بالقضاء وبرد العيش بعد الموت ولذة النظر إلى وجهك والشوق إلى لقائك. اللهم إنا نعوذ بك من ضراء مضرة ومن فتنة مضلة. يا فاطر السماوات والأرض أنت ولينا في الدنيا والآخرة. توفنا مسلمين وألحقنا بالصالحين. اللهم اشف مرضانا وارحم موتانا. اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان. اللهم اجعلنا من التوابين ومن المتطهرين ومن عبادك الصالحين ومن أوليائك المقربين الصديقين ومن من العلماء الربانيين ومن خدام دينك وأشاقك وأشاق حبيبك محمد صلى الله عليه وسلم. اللهم آنس وحشتنا في قبورنا، اللهم ارحمنا بالقرآن العظيم واجعله لنا إماما ونورا وهدى ورحمة. اللهم ذكرنا منه ما نسينا وعلمنا منه ما جهلنا وارزقنا تلاوته آناء الليل وآناء النهار واجعله لنا حجة يا رب العالمين. اللهم اجعلنا ممن يحل حلاله ويحرم حرامه ويقيم حدوده. اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهاب همومنا وهمومنا وقائدنا وسائقنا إلى جنات النعيم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. رحم کا کرم کا معاملہ فرما، یسر و سہولت کا معاملہ فرما، عفو و عافیت کا، فضل و عنایت کا، حفظ و امان کا معاملہ فرما، ہم سب کے گناہوں کو معاف فرما. یا ارحم الراحمین ہم سب کے گناہوں کو معاف فرما، یا ارحم الراحمین ہم سب کے گناہوں کو معاف فرما، ہماری لغزشوں سے درگزر فرما، ہمیں صراط مستقیم پر چلنے کی، چلانے کی، جمنے کی، جمانے کی توفیق عطا فرما. یا ارحم الراحمین ہر چھوٹے بڑے گناہ سے بچنے کی توفیق عطا فرما، اپنی مرضیات پر چلنے کی توفیق عطا فرما. یا ارحم الراحمین اپنی محبت عطا فرما، اپنا تعلق خاص نصیب فرما، اپنا قرب خاص نصیب فرما، اپنی معرفت تامہ نصیب فرما، یقین کامل ایمان محکم نصیب فرما، اپنے نبی صلی اللہ علیہ وسلم کی محبت عطا فرما، ان کی شفاعت نصیب فرما، ان کی اتباع کی توفیق عطا فرما. یا ارحم الراحمین دین سے محبت عطا فرما، دین سے محبت عطا فرما، شعائر اسلام کی عظمت نصیب فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین رحم کا کرم کا معاملہ فرما. الہ العالمین علم قرآن، علم حدیث، علم نبوت سے وابستگی عطا فرما. الہ العالمین الہ العالمین حفاظ کو ہماری نسلوں میں جاری فرما دے، علماء کو ہماری نسلوں میں جاری فرما دے. الہ العالمین ہماری نسلوں میں محدثین پیدا فرما، مفسرین پیدا فرما. اے ارحم الراحمین علماء ربانیین پیدا فرما، دین کو پورے عالم میں عام کرنے والے پیدا فرما. الہ العالمین دین کے خدام پیدا فرما، دین کے دعات پیدا فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین ہم سب کو علم نبوت سے وابستگی عطا فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین علم پر عمل کرنے والا بنا دے. الہ العالمین علم پر عمل کرنے والا بنا دے، علم پر عمل کرنے والا بنا دے. علم نافع عطا فرما، علم نافع عطا فرما. اس علم کو چار داغ عالم میں عام کرنے کا جذبہ عطا فرما. اے ارحم الراحمین ہم سب کو الہ العالمین ہم سب کو علم نافع نصیب فرما. الہ العالمین اس میں نورانیت اور برکت پیدا فرما. الہ العالمین اس پر استقامت اور اخلاص کے ساتھ عمل کرنے کی توفیق عطا فرما. اسے چار داغ عالم میں عام کرنے کا جذبہ نصیب فرما. اس جذبے کے ساتھ الہ العالمین اس کے لیے وسائل نصیب فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین ہم سب کو قبول فرما، ہم سب کو قبول فرما. محرومی سے ہماری حفاظت فرما، محرومی سے ہماری حفاظت فرما. الہ العالمین اس جلسے کی برکت سے جس کی نسبت تیرے کلام سے ہے ہماری زندگیوں میں تبدیلی پیدا فرما، ہماری زندگیوں میں تبدیلی پیدا فرما، ہمارے گھروں میں تبدیلی پیدا فرما. الہ العالمین ہمارے خاندانوں میں تبدیلی پیدا فرما، پورے عالم میں تبدیلی پیدا فرما. اے اللہ پورے عالم میں تبدیلی پیدا فرما، پورے عالم میں تبدیلی پیدا فرما. اے ارحم الراحمین اے ارحم الراحمین قرآن مجید کی برکات کو پورے عالم میں عام فرما، آج کے اس جلسے کی برکات کو بھی پورے عالم میں عام فرما. الہ العالمین تا قیام قیامت اس سلسلے کو جاری اور ساری فرما. الہ العالمین اس میں خوب ترقی عطا فرما. الہ العالمین ظاہری ترقیات سے بھی مالا مال فرما،
باطنی ترقیات اور روحانی ترقیات سے بھی مارا مال بڑھنا. الہ العالمین جن بچوں نے جن بچیوں نے الہ العالمین آج قرآن مجید جس نو سے بھی ختم کیا ہو انہیں بے انتہا قبول فرما, انہیں بے انتہا قبول فرما, انہیں بے انتہا قبول فرما. الہ العالمین جنت میں داخل ہونے تک الہ العالمین انہیں قرآن مستحضر رکھنے کی توفیق عطا فرما. ایک ایک حرف کو ان کے سینوں میں الہ العالمین پیوست فرما دے. الہ العالمین پورے عالم میں جتنے حفاظ ہیں ان سب کو بھی الہ العالمین قرآن کی حفاظت کی توفیق عطا فرما. ایک ایک حرف کو الہ العالمین سینوں میں محفوظ فرما دے. الہ العالمین الہ العالمین الہ العالمین اس کے علوم و معارف قرآن کے علوم و معارف سے بھی ہم سب کے سینوں کو منور فرما دے. الہ العالمین قرآن مجید کی تعلیمات سے ہماری زندگیوں کو مزین فرما دے. اے ارحم الراحمین پھر اسے پورے عالم میں عام کرنے کے لیے قبول فرما دے. الہ العالمین ان بچوں کے ماں باپ کو بھی بے انتہا قبول فرما, خاندانوں کو بھی بے انتہا قبول فرما, اساتذہ کو بھی بے انتہا قبول فرما. اے ارحم الراحمین اس مدرسے کو بھی بے انتہا قبول فرما. الہ العالمین اس جگہ کو ان بچوں کو ان کے اساتذہ کو سب حاضرین کو جہاں جہاں تک یہ آواز پہنچ رہی ہے ان سب کو الہ العالمین حفاظت دین اور حفاظت قرآن اور اشاعت دین اور اشاعت قرآن کے لیے قبول فرما لے. الہ العالمین ان سب بچوں کو ہمارے لیے آخرت میں نجات کا ذریعہ بنا دے, ہماری آنکھوں کی ٹھنڈک کا ذریعہ بنا دے. اے ارحم الراحمین ہم سب کو قبول فرما, مقبولین میں شامل فرما. الہ العالمین ہماری دنیاوی اخروی ساری ضرورتیں ان قرآن کے ختمات کی برکت سے پوری فرما. الہ العالمین ہماری ساری ضرورتیں پوری فرما, ہماری ساری حاجتیں پوری فرما. جن جن بھائیوں نے بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے, جو ہم سے متوقع ہیں, جن کا ہم پر حق بنتا ہے, الہ العالمین ان کی ضرورتیں بھی پوری فرما. اے ارحم الراحمین ان سب بچوں کو ماں باپ کے لیے آنکھوں کی ٹھنڈک بنا, ماں باپ کو توفیق عطا فرما الہ العالمین انہیں دین کے لیے وقف کرنے کی. اے ارحم الراحمین ان سے دین کا خوب کام لے لے. اے ارحم الراحمین ان ختمات کی برکت سے ہماری ساری حاجتیں پوری فرما دے. الہ العالمین الہ العالمین الہ العالمین ان ختمات کی برکت سے ہمیں کفر سے بچا لے, کفر سے بچا لے, کفر سے بچا لے, ایمان پر ثابت ختم نصیب فرما. الہ العالمین برے خاتمے سے بچا لے, الہ العالمین حسن خاتمہ نصیب فرما. اے رب الرحیمین اے ہمیں شرک سے بچا لے, توحید نصیب فرما, ہمیں نفاق سے بچا لے, خلوص نصیب فرما. الہ العالمین شقاوت سے بچا لے, سعادت نصیب فرما, بدعملی سے بچا لے. الہ العالمین عمل صالحہ کی توفیق عطا فرما. الہ العالمین تجھ سے دوری سے بچا لے, تیرا قرب خاص نصیب فرما, بدعتوں سے بچا لے. الہ العالمین سنتوں کی اتباع کی توفیق عطا فرما. اے رب الرحیمین ذلت سے بچا لے, عزت عطا فرما, بیماریوں سے بچا لے, صحت عطا فرما. اے رب الرحیمین اے رب الرحیمین اے رب الرحیمین جہل سے بچا لے, علم نصیب فرما, جہل سے بچا لے, علم نصیب فرما, جہل سے بچا لے, علم نصیب فرما. باطل سے بچا لے, حق پر جما دے, باطل سے بچا لے, حق پر جما دے, باطل سے بچا لے, حق پر جما دے. الہ العالمین شرور فتن سے محفوظ فرما, خیر اور عافیت نصیب فرما. الہ العالمین تنگی سے بچا لے, رزق میں برکت عطا فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین رحم کا معاملہ فرما, کرم کا معاملہ فرما. مسلمانان عالم کے حال پہ رحم فرما, ممالک اسلامیہ کے حال پہ رحم فرما, ہمارے اس ملک میں بھی استحکام پیدا فرما, نفرت کی فضاؤں کو ختم فرما, سلامتی کو عام فرما, رحمتوں کو عام فرما, برکتوں کو عام فرما. الہ العالمین نصرتوں کو عام فرما, ہدایت کو عام فرما, نفرت کی فضاؤں کو ختم فرما. اے ارحم الراحمین حق کی حفاظت فرما, اہل حق کی حفاظت فرما. الہ العالمین اہل حق کی حفاظت فرما, الہ العالمین اہل حق کے کاموں کی حفاظت فرما. الہ العالمین ہمیں حق اور باطل کے درمیان تمیز کی توفیق عطا فرما, اس کے بعد حق کو قبول کرنے کی, باطل کو چھوڑنے کی توفیق عطا فرما. اے ارحم الراحمین امت مسلمہ کو حق پر مجتمع فرما, امت مسلمہ کو حق پر مجتمع فرما, امت مسلمہ کو حق پر مجتمع فرما. ایک اور نیک بنا دے, شیر و شکر بنا دے, ایک اور نیک بنا دے, شیر و شکر بنا دے, ایک اور نیک بنا دے, شیر و شکر بنا دے. اے ارحم الراحمین ہمارے قریب کے لوگوں میں سے جو جو بہت بیمار ہیں, الہ العالمین انہیں شفائے کلی عطا فرما. الہ العالمین شفائے کلی عطا فرما, راحتیں عطا فرما. موت مقدر ہے ہے کہ اس نے خاتمہ عطا فرما الہ العالمین، جن کے آپریشن متوقع ہیں الہ العالمین انہیں کامیابی عطا فرما، کامیابی عطا فرما، ہم سب کو بھی بیماریوں سے نجات عطا فرما الہ العالمین، مزی امراض سے حفاظت فرما، اعضاء کی سلامتی نصیب فرما، ایمان اور دین کی سلامتی نصیب فرما الہ العالمین، بغیر معذوری کے بغیر احتیاج کے وقت آخر کلمے کے ساتھ حسن خاتمہ مدینہ منورہ میں نصیب فرما اے رب العالمین، اپنے محبوب نبی صلی اللہ علیہ وسلم کی شفاعت نصیب فرما، قیامت کے دن ان کی رفاقت نصیب فرما، ان کے مبارک ہاتھوں سے حوض کوثر کا پانی نصیب فرما الہ العالمین، جنت الفردوس میں ان کی رفاقت عطا فرما الہ العالمین، اپنی رضا کی خاطر بار بار الہ العالمین تو ہمیں یہاں جمع کرتا ہے الہ العالمین، موت تک بار بار ہمیں جمع فرما الہ العالمین، اس کی رضا کی خاطر بار بار جمع فرما الہ العالمین، اس جمع ہونے کو ہماری اصلاح کا ذریعہ بنا، ہمارے تزکیے کا ذریعہ بنا، ہمارے دیندار متقی ہونے کا ذریعہ بنا الہ العالمین، جنت الفردوس میں بھی ہم سب کو مجتمع فرما الہ العالمین، جو حجاج اس سال حج کے لیے جا رہے ہیں ان کے لیے آسانیاں پیدا فرما، قبولیت سے سرفراز فرما انہیں الہ العالمین، آداب کے ساتھ قبولیت کے ساتھ اپنے در کی زیارت نصیب فرما الہ العالمین، مدینہ منورہ مسجد نبوی اپنے نبی صلی اللہ علیہ وسلم کی زیارت نصیب فرما، جو حج کر چکے ہیں انہیں بھی قبول فرما، اس سال حج کرنے والوں کو حج مبرور نصیب فرما، جن پر حج فرض ہو چکا ہے انہیں جلد از جلد وہاں پہنچا دے الہ العالمین، جن پر حج فرض نہیں ہوا ہے لیکن پھر بھی الہ العالمین وہ وہاں جانے کی طلب رکھتے ہیں، ان کے پاس وسائل نہیں ہے، انہیں بھی الہ العالمین، ان کی آنکھوں کو بھی الہ العالمین، حرم شریف کی زیارت سے، گنبد خضرا کی زیارت سے، کعبے کی زیارت سے ٹھنڈی فرما الہ العالمین، آداب کے ساتھ قبولیت کے ساتھ ہم سب کو وہاں کی بار بار حاضری نصیب فرما، وہی کی موت عطا فرما الہ العالمین، جن جن بھائیوں نے بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے لکھا ہے، جو ہم سے متوقع ہیں، جن کا ہم پر حق بنتا ہے، جو ہم سے تعلق رکھتے ہیں، محبت رکھتے ہیں، خصوصاً ہمارے ماں باپ، اساتذہ، مشائخ، دوست احباب، حاضرین مجلس، شرکائے مجلس، محبین، محسنین، سبھی کے تمام جائز ایک مقاصد کو پورا فرما، پورے عالم میں دین کے جتنے کام ہو رہے ہیں الہ العالمین سب کو قبول فرما، سب کو ایک دوسرے کا رفیق بنا دے، فریق بننے سے سب کی حفاظت فرما، سب کے دلوں میں ایک دوسرے کا احترام پیدا فرما، علماء کے قلوب کو بھی مجتمع فرما، جماعتوں کو، جمعیتوں کو متفق فرما دے اے ارحم الراحمین، اے ارحم الراحمین، اے ارحم الراحمین، ہمارے اساتذہ، ہمارے مشائخ اور ہمارے ماں باپ میں سے جو جو زندہ ہیں الہ العالمین ان کی عمروں میں برکت پیدا فرما، ان کا ٹھنڈا میٹھا سایہ ہم پر تادر قائم فرما، انہیں نیک اعمال کی خوب توفیق عطا فرما، ان کے فیوز کو عام اور تام فرما، ان کی دعاؤں کا، ان کے فیوز کا، ان کی توجہات کا ہمیں مورد اور مرکز بنا اے ارحم الراحمین، انہیں بغیر احتیاج کے اور بغیر معذوری کے وقت آخر مقام صدیقیت کے ساتھ حسن خاتمہ مدینہ منورہ والا نصیب فرما اے ارحم الراحمین، جو تیری بارگاہ میں آ چکے ہیں انہیں ہماری طرف سے جزائے خیر عطا فرما، ہماری طرف سے جزائے خیر عطا فرما، ہماری طرف سے جزائے خیر عطا فرما الہ العالمین، ان کو رفیع درجات نصیب فرما الہ العالمین، ان کی توجہات برزخیہ ہمیں نصیب فرما الہ العالمین، ان کی توجہات برزخیہ ہمیں نصیب فرما، توجہات برزخیہ نصیب فرما الہ العالمین، جن کاموں کے لیے ان کے دل دھڑکتے تھے اور الہ العالمین جن کاموں کے لیے الہ العالمین وہ سانس لیتے تھے الہ العالمین، ان کاموں کی ہمیں بھی توفیق عطا فرما، امت کی فکر ہمیں بھی نصیب فرما الہ العالمین، امت کی فکر ہمیں بھی نصیب فرما، امت کی فکر ہمیں بھی نصیب فرما، امت کے لیے جد و جہد کرنے والا بنا دے الہ العالمین، ہمیں بھی آفا کی سوچ نصیب فرما، آفا کی فکر نصیب فرما، آفا کی محنت نصیب فرما، آفا کی نتائج نصیب فرما اے اللہ قبول فرما لے، اے اللہ قبول فرما لے، اے اللہ قبول فرما لے، اے اللہ قبول فرما لے الہ العالمین، جو مانگا وہ بھی عطا فرما، جو مانگنا چاہیے تھا نہیں مان سکے وہ بھی عطا فرما اے رب العالمین، جن اے رب العالمین تیرے نبی صلی اللہ علیہ وسلم نے جن بھلائیوں کی دعا مانگی وہ ساری بھلائیاں عطا فرما، جن بھلائیوں سے پناہ مانگی ان بھلائیوں سے پناہ عطا فرما، جو دین کے کام میں لگے ہوئے ہیں الہ العالمین ان سب کو اور ترقیات سے مالا مال فرما، ان کے لیے وسائل مہیا فرما الہ العالمین، قناعت پسندی سے ان کی حفاظت فرما الہ العالمین، جو دین کا کام کرنا چاہتے ہیں ان کے لیے وسائل نہیں ہے، انہیں سمجھ میں نہیں آ رہا ہے الہ العالمین، تو ان کی رہنمائی فرما، ان کی رہنمائی فرما، ہم سب کو دین کے کام میں لگا دے، تم سب کو دین کے کام میں لگا دے. الہ العالمین الہ العالمین اسلامک دعوی اکیڈمی کے جتنے اساتذہ ہیں, الہ العالمین جتنے میرے رفقا ہیں, الہ العالمین جن لوگوں نے اب تک جس جس لائن سے دعاؤں سے, الہ العالمین مالی اعتبار سے, اخلاقی تعاون سے اب تک مدد کی ہے, دنیا میں ہے, دنیا سے جا چکے ہیں, سب کو جزائے خیر عطا فرما, العالمین دعوی اکیڈمی اور میری ساتھ کو جن جن لوگوں سے جس جس لائن کا نوا پہنچا ہے, اور العالمین جس کے نتیجے میں آج ہم دین کی خدمت کر رہے ہیں, العالمین سب کو جزائے خیر عطا فرما, سب کو جزائے خیر عطا فرما, سب کو اپنے اولیاء میں شامل فرما, سب کو اپنے اولیاء میں شامل فرما, میرے محبین محسنین میرے خدام العالمین سب کو اعلیٰ درجے کی ولایت عطا فرما, سب کو اعلیٰ درجے کی ولایت عطا فرما, سب کو مقام صدیقی عطا فرما, الہ العالمین الہ العالمین سے اپنے نبی صلی اللہ علیہ وسلم کے توفیق سے ہماری دعاؤں کو قبول فرما. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم, رب اغفر وارحم وانت خير الراحمين, سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين, واخر دعوانا ان الحمد لله رب العالمين برحمتك يا ارحم الراحمين.